यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी। प्रस्तुत बजेटमा पछि संशोधन नभएको अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको भनाई। संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्री प्रचण्ड माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्च स्तरीय समितिद्वारा संचालनमा नआएका 38 जलविद्युत आयोजनाको अनुमति पत्र खारेज गर्न सिफारिश। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमाथिको आक्रमणको योजना फिर्ता। इरानले बन्द गर्यो हर्मुज जलडमरू। र फिफा विश्वकप फुटबल 2026 शुरू। उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै मेक्सिको विजयी शुरूआत।
नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर। मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभयो। संविधानको मर्म विपरीत बजेट आएको भन्ने प्रतिपक्षीको आरोपलाई खण्डन गर्नुहुँदै वहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताउनुभयो।
अर्जुन दृष्टि भनेको हामीले नै गरेको बाचा र जनताले अनुमोदन गरेको एजेण्डालाई नै हो भनेर त्यसप्रति असाध्यै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौं। त्यसैले 100 शासकीय सुधार नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट, यो सबै चाहिँ एउटा अभूतपूर्व कन्सिस्टेन्सी छ, एउटा संगति छ यसमा। र संविधान खिलाफ भयो कि भन्ने कुराहरू त्यो बिल्कुल गलत छ। समता इक्विटीलाई हामीले केन्द्रबिन्दुमा राखेका छौं। ग्रोथको कुरा गर्दै गर्दा पनि ग्रोथ विथ इक्विटीका कुराहरू छन्। समन्यायिक समुन्नति समृद्धिका कुराहरू गरेका छौं। इक्विटीको एजेण्डालाई वर्ग लिंग क्षेत्र हरेक कोणबाट न्याय गर्ने गरेर अगाडि बढेका छौं। कतै गरीबहरू यहाँ अटेनन् कि, मध्यम वर्ग भनेको यसको बुझाइ पनि अलि इन्कम्प्लिट भयो कि भन्ने कुरा, कृषिका कुराहरूमा यहाँहरूले यथेष्ट ध्यान दिनुभएको छ, मेरो ध्यान आकर्षण गर्नुभएको छ। र श्रमको बारेमा पनि असाध्यै गम्भीरतापूर्वक यहाँहरूको टिप्पणीलाई लिएर र मूलत विपक्षी सांसदहरू यी विषयहरूमा राख्नुभएको चासोलाई मैले न्याय गर्नुपर्छ भनेर लेखेरै लिएर आएको छु।
अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको एजेण्डा लिएर सरकार अगाडि बढ़ेको बताउनुहुँदै जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा जवाफ दिनुहुँदै 2 अर्ब रूपियाँको होइन 2 रूपियाँको बदमाशी पनि आफूबाट भएको भए मन्त्री पद र सार्वजनिक जीवन नै त्यागदिन आफू तयार रहेको बताउनुभयो। यसअघि बजेटमाथिको छलफलमा सत्तापक्षीय सांसदहरूले बजेट आर्थिक पुनरुत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको बताउनुभयो। सार्वजनिक खर्च विस्तार, रोजगारी सृजना, आयकर छूटको सीमा वृद्धि, सामाजिक सुरक्षा कार्यक्रम विस्तार, स्वास्थ्य शिक्षामा लगानी वृद्धि तथा पूर्वाधार विकासमा ठूला रकम विनियोजनले विकासको खाका तय गरेको सांसदहरूले बताउनुभयो। सांसदहरूले ठूलो लक्ष्य र उद्देश्य सहित आएको बजेट कार्यान्वयन गर्ने कुरामा सरकारको ध्यान पुग्नु पर्नेमा जोड़ दिनुभयो। प्रतिपक्षी दलका सांसदहरूले बुद्धिजीवी र मध्यम वर्गको विस्तारका नाममा आएको बजेटले नेपालको संविधानको प्रस्तावनाले निर्दिष्ट गरेको समाजवादको गन्तव्य भन्दा फरक रहेको बताउनुभयो। सांसदहरूले अहिलेको आवश्यकता अनुसार रोजगारी सिर्जना गर्ने गरी बजेट आउन नसकेको, साना किसान र भूमिहीन कृषि श्रमिक प्रति बजेट उदासीन रहेको, उत्पादकत्व र कृषि उत्पादनको आत्मनिर्भरतामा सहयोग पुर्याउने गरी आउन नसकेको बताउनुभयो। सांसदहरूले स्वास्थ्य र शिक्षालाई मौलिक हक मानेको अवस्थामा बिरामीलाई समेत कर लगाउने, बजेट आएको औषधि उद्योग संकटमा पर्ने गरी कर लगाइएको तथा औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी बजेट आएको बताउनुभयो। प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने स्पष्ट योजना बजेटमा आउन नसकेको पनि सांसदहरूले बताउनुभयो। प्रतिनिधि सभाको बैठकले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको विधेयकमाथि सामान्य छलफलपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। मन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै आर्थिक क्षेत्र र यसका गतिविधि थप गतिशील बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले छलफलबाट आएका सुझावलाई संशोधनमा राख्न सकिने भन्दै सुरक्षित विद्युतीय कारोबारका साथै देशको वित्तीय नीतिलाई सहयोग पुग्ने गरी विधेयक ल्याइनु आवश्यक रहेको बताउनुभयो। विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले राष्ट्र बैंकको नियामक भूमिकालाई थप व्यापक बनाउँदै डिजिटल भुक्तानी, साइबर जोखिम लगायतका विषय विधेयकमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाफ पश्चात अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयक 2083 र नेपाल राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। यसअघि बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनु भएको थियो। प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताका सवालमा सांसद र सिंगो देश एक ठाउँमा उभिनु पर्ने जोड़ दिँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर जवाफ दिनुपर्ने र अभिव्यक्ति सच्याउनु पर्ने बताउनुभयो। यस्तै बैठकको शुरूमा समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति उहाँले संसदमा नै आएर सच्याउनु पर्ने र संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने विषयमा सभाको ध्यान आकर्षण गराउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक तथा अपमानजनक भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको हिजो बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयले अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिपूर्ण छलफल भएको बताउनुभयो।
सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको यस भ्रमणबाट नेपाल र भारत बीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको मैले विश्वास लिएको छु। भ्रमणका क्रममा डाक्टर एस जयशंकरसँग औपचारिक भेट र प्रतिनिधि मण्डल स्तरीय वार्ता सम्पन्न भएको छ। द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान प्रदान गरिएको छ।
परराष्ट्र मन्त्री खनालले नेपाल भारत बीच अन्तर्देशीय अनलाइन भुक्तानी, भूकम्पपछि निर्माण भएका परियोजना हस्तान्तरण लगायतका तीनवटा संयुक्त घोषणा गरिएको पनि बैठकलाई जानकारी गराउनुभयो। त्यसै गरी परराष्ट्र मन्त्री खनालले जेठ 17 गते प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्ति नेपाल भारत बीचको क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित भएको स्पष्ट पार्नुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानहरूलाई मल अभाव नहोस् भनेर सरकारले असार मसान्तसम्ममा 6,00,000 मेट्रिक टन रासायनिक मल वितरण गर्ने जानकारी दिनुभयो। मन्त्री चौधरीले हालसम्म सरकारले 4,68,016 मेट्रिक टन मल वितरण गरिसकेको जानकारी दिनुहुँदै 1,38,802 मेट्रिक टन मल मौजात रहेको जानकारी दिनुभयो। संविधान संशोधन बहसपत्र तयारी कार्यदलले हिजो पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदल सुझाव संकलनका ललितपुरको मान भवन स्थित प्रचण्डको निवास पुगेको थियो। सोही क्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। गृहमन्त्री सुदन गुरूङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानून बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको हिजो बसेको बैठकमा गृहमन्त्री गुरूङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरण उपलब्ध भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसूनको समयमा ती सामग्री प्रयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो। मन्त्री गुरूङले सिन्धुपाल्चोकमा र काव्य प्लाञ्चोकमा पहिलो पटक उच्च भार वहन क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको बताउनुभयो। यस्तै बैठकले लागू औषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन 15 गते भित्रमा पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकले लागू औषध नियन्त्रण ब्यूरोको कार्यगत सक्षमता र क्रियाशीलता अभिवृद्धिका लागि आवश्यक न्यूनतम साधन स्रोतको यकिन गरी स्रोतको सुनिश्चितता गर्न निर्देशन दिएको हो। यस्तै बैठकले समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायको काम कार्यवाही अध्ययन एवं सहजीकरण गर्नुका साथै काम कार्यवाहीलाई गतिशील बनाउन विभिन्न 4 उपसमिति गठन गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बनाउनुपर्ने कानूनको मस्यौदा गर्न मन्त्रालयहरूलाई अनुरोध गर्नुभएको छ। हिजो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी सहित दुवै मन्त्रालयका अधिकारीसँग छलफल गर्नुहुँदै मन्त्री गौतमले छिटो विधेयक मस्यौदा गर्न अनुरोध गर्नुभएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश गरेको छ। सरकारको 100 बुँदे शासकीय सुधार कार्ययोजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिश गरेको हो। विद्युत खरिद सम्झौता पीपीए गरेर पनि लामो समयसम्म निर्माणमा नगई झोलामै लाइसेन्स राख्ने प्रवर्धकमाथि उक्त कदम चाल्न सिफारिश गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। समितिले शून्य प्रगति रहेका 1,388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति पत्र लाइसेन्स रद्द गर्न राय दिएको छ। बाँकेमा धान रोपाईको समय नजिकिँदै जाँदा किसानहरू मल बिउ तथा कृषि सामग्रीको अभावसँगै महँगो इन्धनको मारमा परेका छन्। समयमै आवश्यक मल नपाउँदा र खेतीको लागत बढ़दै जाँदा किसानहरू चिन्तित बनेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
धान खेतीको मुख्य सिजन शुरू भएसँगै बाँकेका किसानहरू आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध नहुँदा समस्यामा परेका छन्। मल अभावका कारण धेरै किसानले भारतबाट मल ल्याउन बाध्य भएका छन्। तर पछिल्लो समय सीमावर्ती क्षेत्रमा कडाई बढ़ाइएकाले त्यहाँबाट पनि मल ल्याउन कठिन भएको किसानहरूको गुनासो छ। खजुराकी कृषक अनिता शर्मा:
अहिले चाहिँ बिउ राख्ने सिजन भयो, भने अनुसार बिउ पनि पाइएन, खेती लाउने बेलामा मल पनि पाउँदैन, समस्या हुन्छ।
मल अभाव सँगै खेतीको लागत पनि बढेको किसानहरूको भनाइ छ। विशेष गरी डिजेलको मूल्य वृद्धिले खेत जोत्न प्रयोग हुने ट्र्याक्टरको भाडा महँगिएको छ। खेतीपातीको खर्च बढ्दै जाँदा किसानहरूले सरकारसँग राहतको माग गरेका छन्। कृषक रेशमा बेहना:
पानी सानी मिलन नै समस्या आएगा है, और तेल सब महँगाएगा है, कस्तै करा जाए, खाद वाद मिलत नै है।
बाँकीमा करिब 53,826 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगंजका अनुसार जिल्लामा वार्षिक रूपमा करिब 7,000 मेट्रिक टन युरिया, 4,000 मेट्रिक टन डीएपी र 2,000 मेट्रिक टन पोटास मल आवश्यक पर्छ। तर हालसम्म आवश्यकता भन्दा निकै कम मात्रामा मल प्राप्त भएको छ। आवश्यक मल सहज रूपमा नपाउँदा भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको कृषक सियाराम वर्मा बताउनुहुन्छ।
मल भी नै मिल रहा है किसान के लिए पूरा, अभी समस्या धान के लगाव लाग के माई चुका है, और भी ट्रैक्टर भी नै मिल रहा है, समस्या बहुत ढेर छ यहाँ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रबन्धक पुष्पराज श्रेष्ठका अनुसार केन्द्रबाट पर्याप्त परिमाणमा मल आपूर्ति हुन नसक्दा वितरणमा समस्या देखिएको हो।
इरानमा युद्ध भएको हुनाले हाम्रो टेन्डरहरू भर्नमा ठेकेदारहरूले असहज मानेर नपारेको अवस्था छ अहिले। खास गरेर यहाँ जिल्लालाई चाहिने हिसाबले मल त पर्याप्त आउँदैन, चाहिने जति सरकारसँग पुँजी पनि नहुने हुनाले खरिदको हिसाबले हामी कहाँ प्राप्त हुने मल पालिकाको सिफारिसमा स्थानीय तहलाई किसान स्तरमा सरकारी मार्फत वितरण गर्छौ।
बाँकेमा धान रोपाईको मुख्य समयमा नै मल अभाव दोहोरिँदा किसानहरू निराश बनेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापन सम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिएको हो। मध्य प्रदेश सभाले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। प्रदेश सभाको हिजो बसेको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभाका सदस्यहरूले राख्नु भएको जिज्ञासाहरूको जवाफ अर्थमन्त्री युवराज भट्टराईले दिएपछि बजेट निर्णयार्थ पेश भएपछि सर्वसम्मतिले पारित भएको हो। यस्तै हिजोको बैठकमा अर्थमन्त्री भट्टराईले विनियोजन विधेयकमा समावेश हुने प्राथमिकता तथा सिद्धान्त प्रस्तुत गर्नुभएको छ। अछामको कमल बजारमा शहरी आँखा केन्द्र स्थापना भएसँगै स्थानीय स्तरमै नागरिकलाई आँखा सम्बन्धी सेवा लिन सहज भएको छ। अछामबाट संवाददाता हेकमत बहादुर नेपालीको रिपोर्ट।
जिल्लाको पूर्वी क्षेत्र कमल बजारमा शहरी आँखा केन्द्र सञ्चालनका लागि नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, नेपाल नेत्र ज्योति संगेटा अस्पताल कैलाली र कमल बजार नगरपालिका बीच सम्झौता भएको छ। त्रिपक्षीय सम्झौता भएर 2081 साल वैशाख 1 गतेबाट सञ्चालन भएको शहरी आँखा केन्द्रबाट हालसम्म 3,203 नागरिकले आँखा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्। कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल: शहरी आँखा केन्द्र कमल बजारमा सञ्चालन आएपछि यस क्षेत्रका नागरिकले आँखा स्वास्थ्य सम्बन्धी उपचार लिन बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुहुन्छ। शहरी आँखा केन्द्र कमल बजारमा कार्यरत नेत्र सहायक लक्ष्मी पौडेल:
लगभग सबै छ, सेवाग्राहीहरू कमल बजारदेखि मात्र नभएर डकारी, तुर्मखा, विनायकबाट पनि आउने गर्नुहुन्छ। यहाँको नागरिकलाई चाहिँ बाहिर मंगलसेन, साफे, धनगढी त्यहाँ चाहिँ जानु पर्दैन, बिरामीहरू चाहिँ एकदमै खुसी हुनुहुन्छ।
केन्द्रबाट आँखा स्वास्थ्य सम्बन्धी के कस्ता सेवा प्रदान हुन्छन् त? शहरी आँखा केन्द्र कमल बजारका फिल्ड सहायक खगेन्द्र प्रसाद उपाध्याय:
यहीँबाट आँखा सम्बन्धी प्राथमिक उपचारको सेवाहरू हुन्छ, नयाँ चस्माहरू बनाउने र पुरानो चस्माहरू मर्मत गर्ने, चेन्ज गर्ने सेवा पाउनु भएको छ।
केन्द्रमा आँखा चेकजाँच गर्न आउनुभएका ढकारी गाउँपालिका वडा नम्बर 8 घोडासैनका आईटी जैसी र तुरमाहाट गाउँपालिका वडा नम्बर 8 धमालीका इन्द्र बहादुर विष्ट कमल बजारमै आँखा स्वास्थ्य सम्बन्धी सेवा लिन पाउँदा खुसी लागेको बताउनुहुन्छ।
एकदमै ठिक लाग्यो आँखा हामीलाई, तर यो सदासम्म चलोस्, हामीहरूको विभिन्न आँखामा भएको समस्याहरूको समाधान अहिले कमल बजार नगरपालिकाले जुन गरिरहेको छ नि, यो सेवा दिइरहेको छ, यसबाट धेरै जनताहरू प्रभावित छन्।
सरकारको राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिले ग्रामीण क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। भौगोलिक विकटता र यातायातको कठिनाईका कारण ग्रामीण बासिन्दाहरू समयमै आँखा अस्पतालसम्म पुग्न सक्दैनन्। सो समस्यालाई मध्यनजर गरी अछामको पूर्वी क्षेत्र कमल बजार नगरपालिकामा स्थापना भएको शहरी आँखा केन्द्रबाट कमल बजार नगरपालिकासँगै ढकारी गाउँपालिका र तुरमाहाट गाउँपालिकाका नागरिक समेत लाभान्वित भएका छन्। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि अभूतपूर्व आक्रमण गर्ने चेतावनी दिनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही घण्टामै आक्रमणको योजना फिर्ता लिएको बताउनु भएको छ। वहाँले इरानको शीर्ष नेतृत्वसँग वार्ता मार्फत सहमतिमा पुग्ने विषयमा परामर्श भएकाले आक्रमणको योजना फिर्ता लिएको जानकारी दिनुभएको छ। इरानले भने वार्तामा खासै प्रगति नभएको प्रतिक्रिया दिएको छ। पछिल्लो तीन दिन यता दुई देश बीच हानाहान तीव्र भएको छ। इरानले हर्मुज जलडमरू क्षेत्रमा अमेरिकी जहाज खसाली दिएपछि अमेरिकाले हवाई आक्रमण बढ़ाएको छ भने इरानले अमेरिकी ड्रोन तथा खाड़ी स्थित अमेरिकी अखड़ाहरूलाई निशाना बनाएको छ। हर्मुज क्षेत्रमा अमेरिकी आक्रमणमा कम्तीमा तीनवटा भारतीय मालवाहक जहाज क्षतिग्रस्त भएका जनाइएको छ, जसमा कम्तीमा तीनजना भारतीयको मृत्यु भएको छ। यसैबीच इरानले हर्मुज क्षेत्र पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
दैनिक उपभोग्य वस्तुका साथै यातायात क्षेत्र महँगो हुँदा मध्यम तथा न्यून आयस्रोत भएका घर परिवार बढ़ी मारमा परेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको आर्थिक तथा वित्तीय रिपोर्ट अनुसार देशमा महगी अर्थात मुद्रास्फीति निरन्तर बढ़दो क्रममा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% पुगेको छ। सबैभन्दा बढ़ी मूल्य वृद्धि फलफूल उपसमूहमा देखिएको छ। फलफूलको मूल्य सूचकांक 18.60% बढ़ेको छ। यस्तै भान्सामा दैनिक आवश्यक पर्ने घिउ र तेलको मूल्य 13.99% बढ़ेको छ भने हरियो तरकारीको मूल्य 5.40% र माछा तथा मासुको मूल्य 4.16% बढ़ेको छ। उता इन्धन र सवारी साधन मरम्मत खर्च बढ़ेसँगै यातायात क्षेत्रको महगी 15.30% बढ़ेको देखिएको छ। यसले गर्दा मध्यम तथा न्यून आय भएका परिवारलाई आफ्नो पारिवारिक बजेट मिलाउन कठिन भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। सरकारले महगी नियन्त्रण र न्यून आय भएका घर परिवारलाई राहत उपलब्ध गराउनु पर्ने विभिन्न क्षेत्रबाट अहिले आवाज पनि उठ्न थालेको छ। प्रख्यात पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रमा अहिले पर्यटकहरूको आगमन निकै बढ़ेपछि त्यस क्षेत्रका व्यवसायी निकै उत्साहित देखिएका छन्। पोखरामा यति बेला नेपालका विभिन्न भागबाट घुम्न जानेको उल्लेख्य संख्या बढ़ेको छ भने भारतबाट समेत धेरै संख्यामा पर्यटकको आगमनले पर्यटन व्यवसायलाई चलायमान बनाएको छ। त्यहाँ पुग्ने पर्यटक पोखराका विभिन्न स्थान घुम्नुसँगै आसपासका क्षेत्र र मुस्ताङ मुक्तिनाथ क्षेत्रको समेत भ्रमण गर्ने भएकाले पर्यटन व्यवसाय उत्साहित भएका हाम्रा संवाददाताहरूले जनाएका छन्। यसैबीच पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका बीच पर्यटकीय गन्तव्यलाई एउटै ब्राण्डका रूपमा अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटन बजारमा स्थापित गर्ने सहमति भएको छ। प्राकृतिक सौन्दर्य, वन्यजन्तु पर्यटन र बुद्ध जन्मस्थलको विशिष्ट पहिचान बोकेका पोखरा, भरतपुर र लुम्बिनीलाई एकीकृत पर्यटन प्याकेज मार्फत प्रवर्धन गर्दा यसबाट पर्यटक बसाई अवधि बढ़ने, खर्च क्षमता वृद्धि हुने तथा समग्र पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। समझदारी अनुसार अब तीनवटै स्थानीय तहले आफ्नो वार्षिक नीति योजना तथा बजेटमा यसलाई समावेश गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार। विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल गैरातीदेखि शुरू भएको छ। घरेलु मैदानमा भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 उद्घाटन खेलमा सुखद शुरूआत गरेको छ। स्थानीय सिटी रंगशालामा भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई शून्यका विरूद्ध दुई गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले समान एक एक गोल गरे। उद्घाटन खेलमा तीनजनाले रातो कार्ड पाएका छन्। यस जीतसँगै समूह एमा रहेको मेक्सिकोले शीर्ष तीन अंक बटुलेको छ। आजै हुने समूह ए अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरिया बीच प्रतिस्पर्धा हुनेछ। खेल अहिले बिहान 7:45 बजे शुरू हुनेछ। यसपटक फिफा इतिहासमै पहिलो पटक तीन देश संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानेडाले विश्वकप आयोजना गरेका हुन्। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र मध्य प्रदेश लगायत देशको हिमाली र पहाड़ी भागका थोरै स्थानहरू तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी। प्रस्तुत बजेटमा पछि संशोधन नभएको अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेको भनाई। संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्री प्रचण्ड माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्च स्तरीय समितिद्वारा संचालनमा नआएका 38 जलविद्युत आयोजनाको अनुमति पत्र खारेज गर्न सिफारिश। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमाथिको आक्रमणको योजना फिर्ता। इरानले बन्द गर्यो हर्मुज जलडमरू। र फिफा विश्वकप फुटबल 2026 शुरू। उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै मेक्सिको विजयी शुरूआत। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।